أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. به نستعين وهو خير ناصر ومعين، وصلى الله على سيدنا ونبينا بالقاسم محمد وعلى آله الطيبين الطاهرين المعصومين، لا سيما بقية الله في الأرزين، روحي وارواح العالمين لتراب مقدمه الفدا. اما بعد، پروردگار عالم آپ تمام برادران و خواہران کو اپنے حفظ و امان میں رکھے، آپ کی توفیقات خیر میں اضافہ فرمائے. آج کل سوشل میڈیا پر اور مختلف گروپس پہ ایک سوال کیا جا رہا ہے حضرت آدم علیہ الصلوۃ والسلام کی عصمت کے بارے میں، کہ العیاذ باللہ عصا آدم و ربہ کی جو آیت ہے، اس کے ذیل میں کچھ افراد کیا کہہ رہے ہیں اور کچھ کیا کہہ رہے ہیں. تو اس کے بارے میں بند حقیر کچھ عرائض پیش کرنے جا رہا ہے. انشاءاللہ اگر اس کلپ کو آخر تک سنیں گے، بحق چہاردہ معصوم علیہ الصلوۃ والسلام، آپ کے جو بھی شبہات ہوں گے اس اشکال کے بارے میں، اس موضوع کے بارے میں، وہ تقریباً حل ہو جائیں گے. ہم کوشش یہی کرتے ہیں کہ اس مختصر دورانیے میں آپ کے جو سوالات ہیں ان کے جوابات دیے جائیں. عصمت کا سب سے پہلے لغوی معنی کیا ہے؟ عصمت کا لغوی معنی ہے منع کرنا، روکنا. جو مقاییس اللغہ اور لسان العرب میں یہ معنی بیان کیا گیا ہے، روکنا، منع کرنا، اسے کہتے ہیں عصمت. عصمہ منع کرنے اور روکنے کے معنی میں ہے. اصطلاحی معنی، یہ تو لغوی حساب سے معنی ہوا. اصطلاحی میں ان العصمت عبارت عن لطف یفعل اللہ یفعلہ اللہ بالمکلف بحیث لا یکون له مع ذلك داء الى ترک الطاعة ولا الى فعل المعصیہ مع قدرته على ذلك. عصمت عبارت ہے اس لطف سے جو پروردگار عالم اپنے مکلف کے لیے انجام دیتا ہے، پھر اس لطف الہی کے سائے میں، لطف الہی کے سائے میں مکلف کے لیے اطاعت کو ترک کرنے یا معصیت کو انجام دینے کا کوئی انگیزہ ہی باقی نہیں رہتا اس لطف پروردگار کی وجہ سے. البتہ ترک اطاعت اور فعل معصیت پر قادر ہوتا ہے. یعنی کیا؟ یعنی مجبور نہیں ہوتا معصوم کہ یہ گناہ انجام نہ دے اور یہ واجب انجام دے، مجبور نہیں ہوتا، با اختیار ہوتا ہے. لیکن اس لطف پروردگار کی وجہ سے اس گناہ، اس معصیت کو انجام نہیں دیتا. یہ جو ہم نے عصمت کی تعریف کی، درواقع یہ فاضل مقداد جو مشہور متکلم ہیں اور انہوں نے یہ تعریف کی ہے. دوسرے متکلمین کی اگر آپ کو کتابیں اٹھائیں گے تقریباً یہی تعریف کرتے ہیں. عصمت کے بارے میں کچھ نکات کا یاد کرنا اور سمجھنا ضروری ہے. جب تک یہ نکات، یہ چیزیں آپ نہیں سمجھیں گے، آپ کو عصمت کا مفہوم اور عصمت کا باب سمجھ میں نہیں آئے گا. سب سے پہلے کہ عصمت ایک وہبی چیز ہے، عطائی چیز ہے. یعنی یہ عصمت اس دنیا میں آ کر نبی یا امام اکتساب نہیں کرتا، کسب نہیں کرتا، حاصل نہیں کرتا، بلکہ یہ ایک لطف و عنایت الہی ہے جو اول پیدائش سے ہی نبی اور امام کو حاصل ہوتی ہے. یہ چیز ذہن نشین کر لیں. یعنی پیدا ہونے سے ہی، ولادت سے ہی وہ معصوم ہوتے ہیں. دوسری بات آپ ذہن نشین کر لیں کہ عصمت کی صورت میں نبی یا امام مجبور نہیں ہوتا. اگر آپ کہیں کہ فلاں امام معصوم ہے، وہ نبی معصوم ہے، بلکہ مکتب تشیع کا نظریہ یہی ہے کہ تمام انبیاء اور معصوم और इमाम अइम्मा क्या है, मासूम है, तो ये मजबूर नहीं होते, बल्कि इख्तियार और कुदरत के बावजूद, उनको इख्तियार भी होता है, उनको कुदरत भी होती है, लेकिन उसके बावजूद वो मासियत इलाही नहीं करता। नंबर तीन जिसका जानना जरूरी है वो ये है कि इस्मत के दो अहम रुकन हैं, और सीधी सी बात है, जब तक वो दो अहम रुकन नहीं होंगे तो इस्मत मुतहक्किक नहीं होगी। नंबर एक, मासूम खता निस्यान और सहव से भी महफूज होता है, यानी मासूम से इश्तबा या भूल चूक की वजह से भी गलती नहीं होती, सहवन भी कोई गलती नहीं करता और न ही बिलाखरे भूल की वजह से कोई गलती करता है। नंबर दो, दूसरा रुकन यह है कि मासूम अमदन भी मासियत खुदा नहीं करता, न निस्यान की सूरत में, न सहव की सूरत में, न अमदन जानबूझ के, मासूम कभी भी गलती नहीं करता, कभी भी गुनाह नहीं करता। अच्छा, ये इस्मत क्यों मासूम होता है, ये इस पे थोड़ा तवज्जो करें। इस्मत का सरचश्मा वो लुत्फ व इनायत इलाही है जो इल्म की सूरत में जलवागर होता है। कैसे? वो ऐसे कि परवरदिगारे आलम मासूम को गुनाह और मासियत की हकीकत का इल्म अता करता है, यानी गुनाह की हकीकत मासूम के लिए आयां और जाहिर होती है, जिसकी बदौलत, उस इल्म की बदौलत, उस हकीकत की बदौलत जो जिससे आशनाई उसको अता की जाती है मासूम को, उस इल्म की वजह से वो गुनाह की जिश्ती इतनी उसके लिए, इमाम के लिए और नबी के लिए वाजे और आयां होती है जैसे हमारे लिए गलाजत, गंदगी। हम कभी भी गंदगी और गलाजत के करीब भी नहीं जाएंगे। क्यों? क्योंकि उस गलाजत और गंदगी की हकीकत हमारे लिए आयां है, वाजे है। मासूम भी इसीलिए गुनाह अंजाम नहीं देता क्योंकि गुनाह की हकीकत, गुनाह की वाकईयत इमाम और नबी जानता है। जैसे हम गलाजत के करीब नहीं जाते, इसी तरह नबी भी करीब नहीं जाता। तो इसमें इख्तियार है, इसमें ये कोई नहीं न कहे कि मसलन जबर है और मजबूर था नबी और इमाम, न, मजबूर नहीं है, ये अपने इख्तियार से उस गलाजत, उस गुनाह की गलाजत और गंदगी को इमाम जानता है, मासूम जानता है, इसीलिए उसके करीब नहीं जाता। दूसरा, यहां पर एक सवाल पैदा होता है, क्या इल्म की वजह से भी इंसान मासूम बन सकता है अगर कोई इल्म, मसलन किसी को इल्म हासिल हो जाए? जवाब बिल्कुल वाज़ है, जी बिल्कुल, इल्म की वजह से ये इल्म इस्मत का बायस बनता है। कभी कभार ये इल्म इतना कवी होता है कि इंसान मुखालिफत का सोच भी नहीं सकता। मसलन कभी भी किसी ने गलाजत खाने का तस्वुर भी किया है? जो भी मसलन ये क्लिप सुन रहे हैं या जो सुनेंगे या जो नहीं सुन रहे, आया कोई फर्द भी दुनिया में ऐसा है जो गलाजत खाने का तस्वुर भी करे? बिल्कुल भी नहीं। क्यों? इसलिए इस अमल की शनाअत और जिश्ती और बदी इतनी रोशन और आया है कि इस अमल का सोच भी नहीं सकता। इस एतबार से मासूम के लिए भी मासियत और गुनाह की शनाअत और उसकी बदसूरती, उसकी हकीकी तस्वीर और जिश्ती वाजे और रोशन होती है। इसकी वजह से इमाम कभी भी इस गुनाह का तसव्वुर भी नहीं कर सकता। जैसे हम आम आदमी गलाजत खाने का तसव्वुर भी नहीं कर सकते, कोई इंसान तसव्वुर नहीं कर सकता, इसी तरह मासूम, चाहे वो नबी हो चाहे इमाम हो, तसव्वुर भी नहीं कर सकता। तो यहां जरा गौर कीजिए कि इंसान दोनों सूरतों में, ये जो मैंने बयान की, इंसान मजबूर नहीं होता बल्कि अपने अख्तियार और इरादे से ये काम अंजाम देता है। मासूम का उस चीज, उस गुनाह के बारे में इतना इल्म कवी होता है, उसकी हकीकत इतनी वाजे होती है, उस इल्म की वजह से मासूम कभी भी गुनाह अंजाम नहीं देता, लेकिन मजबूर नहीं है मासूम, इख्तियार से अंजाम देता है। जैसे हम गलाजत खाने के हिसाब से मजबूर नहीं है, क्या मजबूर, किसी ने नहीं किया, लेकिन हमारे लिए गलाजत इतनी वाजे और उसकी गंदगी रोशन है कि हम उसके करीब भी नहीं जाएंगे, उसके खाने का तस्वुर भी नहीं करेंगे। इसी तरह इमाम और मासूम उसके लिए गुनाह की تصویر اور حقیقت اتنی واضح ہے کہ وہ اس کے قریب بھی نہیں جا سکتے. تو یہاں پر میرے خیال میں ایک حصہ ہمارا کمپلیٹ ہوا جس میں ہم نے عصمت کی تعریف کی اور عصمت کے اہم رکن بیان کیے. انشاءاللہ دوسرے حصے میں ہم حضرت آدم علیہ الصلوۃ والسلام کے بارے میں جو شبہات بیان کیے گئے ہیں کہ حضرت آدم علیہ الصلوۃ والسلام بلاخرے اس درخت سے اگر روکا گیا تو کیوں گئے تھے, اس نہی کا بلاخر یہ جو روکا گیا یہ کس قسم کا روکنا تھا, یہ نہی ارشادی تھی, نہی تنزیہی تھی, نہی مولوی تھی, کس قسم کی نہی تھی, اس کو انشاءاللہ مفصل طریقے سے بیان کریں گے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.